जुमा 22 जून के सरबीन के साथ समरा फातिमा का सलाम। इंडियन रियासत झारखंड में 5 खवातीन के साथ गन पॉइंट पर रेप, खवातीन को एहसास तहफ्फुज आखिर कैसे फराहम हो?
पब्लिक प्लेसेस जिन भी लिट हैं तो वहाँ पे लड़कियाँ सेफ फील करती हैं। सीसीटीवी कैमराज नहीं है तो एविडेंस नहीं होते हैं, तो बहुत ही एक मुहिम की जरूरत है और ये एक समाज की जिम्मेदारी है।
तफसील आलमी खबरों के बाद सुनिए।
ये बीबीसी उर्दू सर्विस है, नादिया सुलेमान से खबरें सुनिए। इंडिया की शिमाली रियासत झारखंड में एक गैर सरकारी इदारे से वाबस्ता 5 औरतों को मुबैना तौर पर इज्तिमाई ज्यादती का निशाना बनाया गया है। इंडिया के नेशनल कमीशन फॉर वुमेन की जानिब से इस खबर की तहकीकात का ऐलान किया गया है। अहवाल जिशान जफर से सुनिए।
इत्तलात के मुताबिक इंडिया की मशरकी रियासत झारखंड में स्ट्रीट थिएटर करने वाली खवातीन को उस वक्त अगवा कर लिया गया जब वो इंसानी स्मगलिंग के खिलाफ एक खेल पेश कर रही थी। मोटरसाइकिल पर सवार मुसल्ला अफराद ने वहां मौजूद अफराद को मारा पीटा और खवातीन को अगवा करके ले गए। अब तक 8 अफराद को हिरासत में लिया जा चुका है। इंडिया में हालिया चंद सालों में पुरतशद्दद जिंसी जराइम में इजाफा देखने में आया है। इंडिया में रेप और जिंसी ज्यादती के अक्सर वाकयात के बारे में रिपोर्ट दर्ज नहीं करवाई जाती, लेकिन 2016 में रेप के 40,000 मुकदमा दर्ज हुए थे।
इस्लामाबाद हाईकोर्ट ने मुतालिका हुकाम को फौज के खुफिया इदारे इंटर सर्विसेज इंटेलिजेंस यानी ISI के हेडक्वार्टर के सामने अरसा दराज से बंद सड़क को एक हफ्ते में दोबारा खोलने का हुक्म दिया है। इस्लामाबाद से रिपोर्ट कर रहे हैं शहजाद मलिक।
जस्टिस शौकत सिद्दीकी की सरबराही में इस्लामाबाद हाई कोर्ट के सिंगल बेंच ने इस्लामाबाद में तजावजात हटाने से मुतालिक नोटिस की समाअत की। अदालत ने वजारत दफा के जॉइंट सेक्रेटरी से खयाबान सोहरावर्दी बंद करने की वजह पूछी तो उन्होंने जवाब दिया कि इस्लामाबाद के तरक्याती इदारे यानी CDA की मशावरत से इशाहरा को बंद किया गया है। बेंच के सरबराह ने रिमार्क देते हुए कहा कि उनके पास सड़क बंद करने का कोई इजाजतनामा नहीं है। अदालत ने CDA के हुक्काम को हुक्म दिया कि वो एक हफ्ते के अंदर अंदर खयाबान सोहरावर्दी को खाली करवाएं और ऐसा न करने की सूरत में कानून के मुताबिक कार्रवाई की जाएगी।
इंडिया के जेर इंतजाम कश्मीर में फौज और अस्करियत पसंदों के दरमियान ताज़ा झड़पों में 4 अस्करियत पसंद, एक शहरी और एक पुलिस अहलकार मारे गए हैं। श्रीनगर से रियाज मसरूर की रिपोर्ट सुनिए।
ताज़ा तसादुम अनंतनाग में बिजबिहाड़ा के श्री गुफवारा गांव में हुआ। पुलिस के सरबराह शेषपाल वैद ने बताया कि गांव का मुहासरा करने वाले फौजी और नीम फौजी अहलकारों पर अस्करियत पसंदों ने फायरिंग की, जिसके बाद जवाबी कार्रवाई की गई। कल देर रात को शुरू हुए इस तसादुम में 4 अस्करियत पसंद और एक पुलिस अहलकार हलाक हो गए, जबकि तसादुम की जगह हजारों लोगों ने अस्करियत पसंदों के हक में मुजाहरे किए। मुजाहरीन के खिलाफ फौजी कार्रवाई में भी दर्जनों अफराद जख्मी हो गए, जिनमें से एक की मौत हो गई। हुकूमत ने आवामी रद्दअमल को देखते हुए श्रीनगर और अनंतनाग समेत कई अजला में इंटरनेट को मुअत्तल किया है और अलहदगी पसंद रहनुमाओं को घरों में नजरबंद किया गया है। वाजह रहे रमजान खत्म होते ही फौज ने अस्करियत पसंद के खिलाफ बड़े पैमाने पर कार्रवाइयां तेज कर दी हैं, जिनमें अब तक 11 अस्करियत पसंद, 3 शहरी और 3 पुलिस अहलकार हलाक हो गए।
यूरोपीय यूनियन की जानिब से अमरीकी सदर की तिजारती पॉलिसी के जवाबी इकदाम के तौर पर अमरीकी मसनूआत पर भी महसूलात नाफिज करने का ऐलान किया गया है। खबर की तफसीलात हसन बिलाल से।
यूरोपीय यूनियन की जानिब से 2.8 अरब यूरो मालियत की अमरीकी मसनूआत पर नए टैक्सों का इतलाक आज से होगा। यूरोपीय यूनियन की जानिब से महसूलात के निफाज के लिए ज्यादातर ऐसी अमरीकी मसनूआत का इंतखाब किया गया है जिनकी वजह से ज्यादा सियासी दबाव और असरात मुरतब हों। यूरोपीय कमीशन के सदर यॉन क्लॉड यांकर का कहना है कि अमरीका की जानिब से यूरोपीय मसनूआत पर महसूलात का निफाज मंतक और तारीख दोनों के खिलाफ है। उन्होंने कहा कि यूरोपीय यूनियन के मफादात की हिफाजत के लिए तमाम मुमकिन इकदाम किए जाएंगे।
उधर अमरीकी सदर का कहना है कि अगर दरामदात बरामदात से ज्यादा हों तो मईशत खसारे का शिकार हो जाती है और अमरीका की जानिब से नए महसूलात के निफाज का मकसद ये तिजारती खसारा कम करना है। अक्वामे मुत्तहदा ने वेनेजुएला की पुलिस और फौज पर इल्ज़ाम लगाया है कि वो जराइम के खिलाफ कार्रवाइयों की आड़ में सैकड़ों अफराद के मावराए कानून कत्ल में मुलविस हैं। अक्वामे मुत्तहदा का कहना है कि वेनेजुएला की सिक्योरिटी फोर्सेज गरीब आबादी वाले इलाकों में छापामार कार्रवाइयों के दौरान लोगों को गोली मारकर हलाक कर देती हैं और बाद में जाली सबूतों की मदद से उन्हें फायरिंग का तबादला करार देती हैं। अमरीका ने रूस और शाम में बशार अल असद की हुकूमत को एक बार फिर मुतनब्बे किया है कि वो शाम के जनूब मगरबी इलाके में किसी भी किस्म की कार्रवाइयों से बाज रहें। इस इलाके को आलमी हिमायत याफ्ता जंग से महफूज खसूसी जोन या इलाका करार दिया गया है। अमरीका की वजारत खारजा का कहना है कि उनके पास इतलात हैं कि वहां बागियों के जेर कब्जा इलाके पर फजाई हमले किए गए हैं। अक़वामे मुत्तहदा का कहना है कि देरा के कई इलाकों में और शहरों में लड़ाई जारी है जिसमें कम अज कम 20 अफराद हलाक हो गए हैं, जबकि हजारों की तादाद में लोग इलाके से नकल मकानी कर रहे हैं। यूरोपियन काउंसिल के सदर डोनाल्ड टस्क इस हफ्ते के अख्तितम पर पनाह गुजीनों से मुतालिक होने वाली यूरोपीय कमीशन के इजलास से कबल वियना और बुडापेस्ट में अहम रहनुमाओं से मुलाकातें कर रहे हैं। खबर की तफसील हुमैरा कमल से सुनिए।
یورپین کونسل کے صدر ڈونلڈ ٹسک کی کوشش ہے کہ اجلاس سے قبل تمام یورپی ممالک کے درمیان پناہ گزینوں کے مسئلے کے حوالے سے ہم آہنگی پیدا کر لی جائے۔ وہ اس دوران آسٹریا کے چانسلر سے بھی ملاقات کریں گے جو یورپی یونین میں شامل ممالک کی سرحدوں پر مزید سختی کے خواہاں ہیں۔
یہ بی بی سی اردو سروس ہے۔
سامعین کے خطوں سے ترتیب دیا ہوا پروگرام پیش خدمت ہے۔ آپ کا خط ملا۔
ہر اتوار کو سیر بین میں اپنے خطوں کے جواب سنیے عارف وقار سے۔ آپ بھی خط لکھنا چاہیں تو ہمارا پتہ ہے، پوسٹ باکس 3101 اسلام آباد۔
حالات حاضرہ کا پروگرام سیر بین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ ترکی کے صدر رجب طیب اردوان نے تسلیم کیا ہے کہ اتوار کو ہونے والے صدارتی اور پارلیمانی انتخابات میں مقابلہ سخت ہوگا اور نتیجتاً ایک مخلوط حکومت بن سکتی ہے۔ اس خبر کی تفصیل ہم آپ کو پروگرام میں آگے چل کر سنوائیں گے۔ سیربین کا آغاز کرتے ہیں آج کے بڑے موضوع کے ساتھ۔ انڈیا کی شمالی ریاست جھارکھنڈ میں ایک غیر سرکاری ادارے سے وابستہ 5 خواتین کو مبینہ طور پر اجتماعی ریپ کا نشانہ بنایا گیا ہے۔ یہ واقعہ 19 جون کو ریاست کی دارالحکومت رانچی سے تقریباً 80 کلومیٹر دور کھونٹی ضلع میں پیش آیا جہاں قبائلیوں کی اکثریت ہے۔ دلی سے سہیل حلیم کی رپورٹ۔
ضلع کے سپرنٹینڈنٹ آف پولیس اشونی سنہا کے مطابق 5 عورتوں نے الزام لگایا ہے کہ ان کے ساتھ اجتماعی ریپ کیا گیا ہے اور ان کا طبی معائنہ کرایا جا رہا ہے۔ ان کے مطابق ان عورتوں کے بیانات کی بنیاد پر ملزمان کی شناخت کی کوشش کی جا رہی ہے، لیکن ابھی کوئی گرفتاری عمل میں نہیں آئی ہے۔
یہ وہیں کے ستھانیے لڑکے ہیں، دو جن کا آئیڈینٹیفیکیشن ہوا ہے اگل بغل کے۔ یہ لڑکیاں بھی وہاں کی آس پاس کی ہی رہنے والی ہیں، اس میں سے ایک کو چنہت بھی کیا گیا ہے۔ اور اب اس میں کیا معاملہ ہے پوری بات تو جب پورا اس میں انوسندھان ہوگا اس کے بعد ہی سپشٹ ہو پائے گی۔
یہ عورتیں ایک غیر سرکاری ادارے سے وابستہ ہیں جو اس علاقے میں انسانوں کی ٹریفکنگ کے خلاف بیداری پیدا کرنے کے لیے کام کرتی ہے۔ یہ لوگ تھیٹر کے ذریعے لوگوں تک اپنا پیغام پہنچاتے ہیں اور ایک پرفارمنس کے لیے کوچانگ گاؤں گئے تھے کہ موٹر سائیکلوں پر سوار کچھ لوگوں نے انہیں اغوا کر لیا۔ حملہور انہیں قریب ہی ایک جنگل میں لے گئے جہاں ان کے ساتھ مبینہ طور پر اجتماعی ریپ کیا گیا۔ پولیس کے مطابق کوچانگ جانے والی ٹیم 11 لوگوں پر مشتمل تھی۔
انویسٹیگیشن ابھی چل رہی ہے ابھی، بیکاز یہ جو گھٹنا ہوئی ہے اس کے بعد امیجیٹلی پولیس کو اس کی سوچنا بھی نہیں دی گئی تھی۔ کل دیر راتری اس کی سوچنا پولیس کو پراپت ہوئی ہے، تو لگاتار اس پہ جیسے ہی سوچنا ملی ہے تو ترت گتی سے اس پہ کاروائی کی جا رہی ہے۔
5 عورتیں اب پولیس کی نگرانی میں ہیں۔ قانونی پابندیوں کی وجہ سے ان کی شناخت ظاہر نہیں کی جا سکتی۔ رانچی کے ڈی آئی جی انمول ہومکر کے مطابق تفتیش کے لیے 3 ٹیمیں تشکیل دی گئی ہیں۔ ان کا کہنا ہے کہ اس واقعے میں پتھل گڑھی تحریک سے وابستہ لوگوں کا ہاتھ ہو سکتا ہے۔ یہ تحریک مقامی قبائلی چلا رہے ہیں جس کے تحت وہ کسی حکومت کی فرما روائی کو قبول نہیں کرتے اور صرف اپنی گرام سبھا یا گاؤں کی پنچایت کو ہی مقتدر مانتے ہیں۔ اس تحریک کے تحت باہر کے لوگوں کے اس علاقے میں داخل ہونے پر پابندی عائد کی جاتی ہے۔ پولیس کا کہنا ہے کہ متاثرہ خواتین نے پولیس کو بتایا ہے کہ انہیں یہ دھمکی دی گئی تھی کہ وہ حکومت کی پالیسیوں کی تشہیر کے لیے مقامی لوگوں کی اجازت کے بغیر اس علاقے میں داخل نہ ہوں۔ متاثرہ خواتین کے مطابق حملہ آوروں نے انہیں تقریباً 4 گھنٹے اپنی تحویل میں رکھا اور پورے واقعے کی موبائل فون پر ویڈیو بھی بنائی۔ انڈیا کے قبائلی علاقوں سے لڑکیوں کے استحصال کی خبریں آتی رہتی ہیں اور انہیں اکثر معمولی رقم دے کر دلی جیسے شہروں میں کام کرنے کے لیے لایا جاتا ہے۔ ان کے استحصال کو روکنے کے لیے کام کرنے والے اداروں کا الزام ہے کہ ان میں سے بہت سی لڑکیوں کو جنسی کاروبار میں دھکیل دیا جاتا ہے۔ سہیل حلیم، بی بی سی دلی۔
جیسا کہ بھی آپ نے سہیل کی رپورٹ میں سنا کہ انڈیا سے لڑکیوں کے استحصال کی خبریں آتی رہتی ہیں، تو انڈیا میں خواتین کے تحفظ پر برقرار سوالات کی روشنی میں ہی میں نے بات کی دلی میں خواتین اور بچوں کے حقوق کے لیے کام کرنے والی سماجی کارکن پرگیا وت سے، اور ان سے سب سے پہلے یہ پوچھا کہ ریپ کے معاملوں پر پہلے سے زیادہ بات ہوتی ہے، سختی اور قوانین کی بات ہوتی ہے، سوشل میڈیا اور سڑکوں پر احتجاج ہوتا ہے، لیکن پھر بھی یہ معاملے تھم نہیں رہے ہیں، اس کی کیا وجہ ہے؟
اس کو میں 2 طریقے سے دیکھنا چاہوں گی۔ ایک تو ہے آپ کا کہ بہت ساری چیزیں جو سامنے میڈیا والے جیسے آپ جیسے جرنلسٹ ہیں सो भारत में अगर हम देखें तो रिपोर्टिंग बढ़ गई है और वो साइलेंस जो चुप्पी थोड़ी टूटी है इस मामले में. जैसा कि आपने बोला कि जागरूकता बढ़ी है तो उस हिसाब से लोग इसको लेके आगे बात करने के लिए, इवन जो दोज हुआ सर्वाइवर्स जो सफर करते हैं वो भी बात करने के लिए आगे आने में आज उनमें वो हिम्मत है, है ना
जी.
दूसरा जो एक मामला जो है जो कि इट्स नॉट जस्ट अ फेनोमेना इन इंडिया, राइट. अगर हम आंकड़ों की बात करें तो 1 out of 3 वुमन अराउंड द वर्ल्ड यू नो फियर्स अब्यूज हैज फेस्ड सेक्सुअल वायलेंस और अब्यूज इन हर लाइफ, राइट. तो ये सिर्फ हम भारत तक सीमित नहीं कर सकते, इसीलिए जो आपने मी टू मूवमेंट है, टाइम अप मूवमेंट है, इसमें ये वुमन की अगुवाई भी हो रही है. अगर हम इन आंकड़ों के पीछे झांके तो सोल्यूशंस भी हैं, है ना. अगर पब्लिक प्लेसेस जिम भी लिट हैं तो वहां पे लड़कियां सेफ फील करती हैं, सीसीटीवी कैमराज नहीं है तो एविडेंस नहीं होते हैं. तो बहुत ही एक मुहिम की जरूरत है और ये हर लेवल पे होनी है. ये किसी की जिम्मेदारी जो है वो समाज की जिम्मेदारी है, जिसमें हम और आप जैसे लोग हैं, सरकार है, एनजीओज है, इंडिविजुअल्स है, सबकी इसमें भागीदारी बहुत जरूरी है. बहुत सारे लोगों का ये भी मानना है कि फांसी दे दो या डेथ सेंटेंस दे दो, दैट विल नॉट बी अ डेटरेंट. हमारे पास दे आर इनफ इन लॉज इन आर कंट्री दैट कैन बेटर दीज फ्रॉम हैपनिंग. सबसे पहले तो जो फास्ट ट्रैकिंग होती है इन केसेस की वो बहुत जरूरी है, कि एक फियर का माहौल बनाना बहुत जरूरी है कि नो यू कैन नॉट, इट्स नॉट ओके, यू कैन नॉट गेट अवे विद दिस.
आपने एक बात शुरू में ये कही कि अब रिपोर्टिंग इन मामलों की ज़्यादा बढ़ गई है, अब ज़्यादा आगे ही आ गई है, और पहले भी इस तरह के मामले होते थे और अब ये है कि अब उनके बारे में बात ज़्यादा हो रही है. लेकिन ये बताइए कि 2012 में जो निर्भया वाला मामला था, जो बस में रेप कांड हुआ था, और उसके बाद से ये आगही ज़्यादा बढ़ी है, ज़्यादा बातें की जा रही हैं और कवानीन में तब्दीलियाँ आईं, कुछ बदला है 2012 से लेकर 18 तक? क्या हम थोड़ा सा भी आगे बढ़े हैं उससे?
एक तो ये है कि सरकार इसकी अहमता को समझ रही है और लॉज तो हमारे पास है नहीं, तो कहीं ना कहीं अगर हम देखें कि प्रधानमंत्री और हमारे जो भारत के हैं मोदी जी, वो भी जब बात करते हैं बेटी बचाओ बेटी पढ़ाओ की, तो एटलीस्ट एज अ मैसेज इट इज रीचिंग डाउन टू द लास्ट कम्युनिटी, यू नो उनको मालूम है. लेकिन एक सिर्फ उस मैसेज को आपको कन्वर्ट भी करना होगा ना. एंड वट आई फील इज की इसमें ना इम्प्यूनिटी इसकी खत्म होनी चाहिए, जो है ना कि इन केसेस को अगर आपको मालूम है किसने किया है तुरंत, आई थिंक देर हैज टू बी अ टाइम बाउंड जस्टिस इन दिस केस, यू नो, सो दैट पीपल नो दैट इफ आई डू समथिंग लाइक दिस आई विल नॉट गेट अवे.
आपने एक बात अभी, हाँ, ये जो बेटी पढ़ाओ बेटी बचाओ की जो बात है और इसके अलावा महिला सशक्तिकरण या ख्वातीन के को आगे बढ़ाने की और उनको मौके देने की बात की जाती है, किसी हद तक तो मतलब आपको ये नहीं लगता कि ये जुमलों तक ही महदूद होता जा रहा है? क्योंकि लोग कैसे अपने अपनी बेटियों को उतनी आज़ादी देने के लिए अपने आप को कन्विंस कर सकेंगे जब वो, जब ये जो झारखंड का मामला है, ये वो ख्वातीन थीं जो स्ट्रीट प्लेस कर रही थीं, तो आपको नहीं लगता कि इस तरह की सिचुएशन में मतलब पेरेंट्स जो वालदैन हैं वो भी इस उलझन और इस कश्मकश में होंगे कि वो क्या करें, वो उस तरह की आज़ादी दें या वो ना दें?
बिल्कुल. और जैसा कि आपने बोला, जैसा हम पहले भी कह रहे थे कि परसेप्शन की जो बात होती है ना, कि ये सारा जो एक माहौल है एक अनसेफ माहौल तैयार करता है और जिसमें कि महिलाओं को और लड़कियों को आगे बढ़ने के लिए एक बैरियर के रूप में उभर के आता है.
ये थी ख्वातीन के हकूक के लिए काम करने वाली प्रज्ञा वत्स, जिनसे मैंने थोड़ी देर पहले बात की. और अब हम आपको जो रिपोर्ट सुनवाने जा रहे हैं ये इंडियन रियासत उत्तर प्रदेश का ही मामला है. रेप का शिकार हुई एक नाबालिग लड़की की दास्तान है जो रेप के बाद हमला हुई और बच्चे की पैदाइश के बाद इंसाफ के लिए दर बदर भटकती रही, लेकिन 55 साल के मुलजिम के खिलाफ कोई कार्रवाई नहीं की गई. बीबीसी हिंदी की सर्वप्रिया सांगवान ने जब बहराइच पहुंचकर उस लड़की से मुलाकात की तब पुलिस हरकत में आई और बीबीसी की रिपोर्टिंग के बाद इस मामले में कानूनी कार्रवाई शुरू हुई. सुनिए सर्वप्रिया सांगवान की ये रिपोर्ट, जिसकी शुरुआत स्वाति झलक के साथ हो रही है.
हुआ जब पुलिस मर रहे हैं,
हुआ वो कहन दे दी कि जहर के सुई लगा दो, बच्चा मार दो, कि यानी बच्चा मार दो,
बच्चा
मार दे या बच्चा बदल दो, मामला सफार हो जाए.
ये उस लड़की का दर्द बयां कर रही हैं जो पहले रेप का शिकार हुई और फिर सिस्टम का. 2 साल पहले उसके वालिद ने पुलिस में इस रेप की रिपोर्ट लिखाई थी पर मुलजिम के खिलाफ कोई कार्रवाई नहीं की गई. ईंट गारे के कच्चे घर में मुफलिसी की जिंदगी बसर कर रहे दलित परिवार में वालिद के अलावा उनकी दो बेटियां हैं। वालिद ने मुझे बताया कि 2 साल पहले उन्होंने अपनी 14 साल की बेटी को अपने पड़ोसी के साथ लखनऊ भेजा था, क्योंकि उसने उम्मीद बंधाई थी कि बेटी की शादी के लिए सरकार से माली मदद मिल जाएगी। पिता का इल्जाम है कि मदद करना तो दूर, पड़ोसी ने बच्ची के साथ रेप किया। इसका पता वालिद को तब पता चला जब बेटी 6 महीने से हामला थी। वालिद ने मुझे बताया कि इंसाफ के लिए उन्होंने हर दरवाजा खटखटाया, पर इंसाफ कहीं से नहीं मिला।
जहाँ जो जो अटकल थे हम गए, तो जो अधिकारी हमारा कोई काम सुने बहराइच गए, मौत हमें सुनवाई नहीं है, अब सबके सब पैसे जमा बंद किए हैं।
इस मामले की पड़ताल के लिए मैं जब रिसिया सर्कल अफसर के दफ्तर पहुंची तो पता चला कि नाबालिग बच्ची से रेप के मामले को कितने हल्के फुल्के ढंग से लिया जा रहा था। मैंने सर्कल अफसर सुरेंद्र कुमार यादव के पेशकार से पूछा कि अनुसूचित जाति जनजाति कानून 1989 के मुताबिक रेप की शिकार लड़की को 5 लाख के मुआवजे का 50% FIR और मेडिकल रिपोर्ट के आधार पर मिल जाना चाहिए था, क्या इस मामले में लड़की को मुआवजा मिला? मेरे ये पूछने पर पेशकार ने कहा कि नहीं, लेकिन कल भिजवा देते हैं। इस मामले की मेडिकल रिपोर्ट के कागजात से छेड़छाड़ का इंदिया मिला था। लड़की की सही उम्र पता करने के लिए जो एक्सरे किया गया था उसका नंबर अलग था और मेडिकल कार्ड पर दर्ज नंबर अलग। मेडिकल कार्ड पर नंबर लिखा गया था 1278, जिसे बाद में 1378 बना दिया गया। इस मेडिकल रिपोर्ट में उसकी उम्र 19 साल लिखी गई। मजिस्ट्रेट के सामने दर्ज बयान में लड़की की उम्र 14 थी। इसी साल जब अप्रैल में दोबारा मेडिकल जांच करवाए जाने की पिटीशन डाली गई तो स्पेशल कोर्ट ने बिना किसी ठोस कारण के पिटीशन को खारिज कर दिया। ना इस मामले में कोई चार्जशीट दाखिल की गई, ना कोई गिरफ्तारी हुई और ना ही कभी कोई ट्रायल शुरू हुआ। लड़की के वालिद के मुताबिक केस के बारे में पूछने पर पुलिस DNA रिपोर्ट के इंतजार की बात कहती रही। मुझे भी सर्कल अफसर के दफ्तर में कहा गया कि लखनऊ में अभी DNA जांच के 5500 मामले पड़े हुए हैं। लड़की ने गांव के मुखिया की मदद से विमेन कमीशन, SC/ST कमीशन, डिस्ट्रिक्ट मजिस्ट्रेट समेत 11 इदारों में मदद की गुहार लगाई, लेकिन 2 साल में भी उसकी मदद के लिए कोई नहीं पहुंचा। बच्चे की पैदाइश के वक्त जिस रिश्तेदार लड़के ने अस्पताल का खर्चा उठाया, पीड़िता अब उसी की बीवी के तौर पर रहती है और बच्चा मजदूर पिता के घर ही पल रहा है। 19 जून को जब BBC हिंदी की वेबसाइट पर यह रिपोर्ट पब्लिश हुई तो सोशल मीडिया पर उस लड़की के लिए मदद की आवाज उठने लगी। लोग इस रिपोर्ट के साथ उत्तर प्रदेश पुलिस अधिकारियों और विमेन कमीशन को टैग करके शेयर करने लगे। 20 जून की शाम बहराइच पुलिस ने अपने ट्विटर अकाउंट से जानकारी दी कि मुलजिम को गिरफ्तार कर लिया गया है और लड़की को 90,000 का मुआवजा भी दिया जा रहा है। इसके बारे में सर्कल अफसर सुरेंद्र कुमार यादव ने मुझे फोन पर बताया।
हाँ, मैंने आपको बता दिया, मुलजिम उसमें गिरफ्तार करके जेल भेज दिया।
अच्छा, और उसके अलावा उनकी कोई मदद की जा रही है जो पीड़िता है?
नहीं, जो सरकारी मदद होती है वो मदद रिपोर्ट जा चुकी है उनके, उसके लिए।
अच्छा, तो मतलब उनको कोई मुआवजे का भी ऐलान हुआ है?
वो 90,000 रुपए जो मिलते हैं
जी,
2016 का जब मुकदमा, 90,000 रुपए उनको मिलेंगे FIR पर, बाकी जब मुकदमे का निस्तारण होगा तब मिलेंगे।
ये मामला अकेला ऐसा मामला नहीं है जहां इंसाफ के लिए बनाया गया सिस्टम किसी रेप विक्टिम के लिए इतना लापरवाह और जालिम हो सकता है। कहने को दलित सोसाइटी के अनपढ़ लोगों की मदद के लिए तमाम सरकारी मंसूबे और सख्त कानून मौजूद हैं, पर स्कीम्स और कानून को लागू करने वाले लोग 14 साल की बच्ची के दर्द को महसूस करेंगे। सर्वप्रिया सांगवान, BBC दिल्ली।
और रेप और ख्वातीन को हरासा किए जाने और उनके साथ तशद्दुद के मामलात सिर्फ इंडिया में ही नहीं पाकिस्तान में भी जारी हैं। पाकिस्तान के सूबा बलूचिस्तान के दारुल हुकूमत क्वेटा में सिविल सोसाइटी से ताल्लुक रखने वाले अफराद और वकला ने एक खातून वकील सनम उमरान एडवोकेट के कत्ल के खिलाफ एहतजाजी मुजाहरा किया है। मुजाहरे के शुरका ने उनके कातिलों की गिरफ्तारी और उनके रिश्तेदारों को तहफ़ देने का मुतालबा किया है। तफसील सुनिए क्वेटा से मोहम्मद काजिम की इस रिपोर्ट में।
यह मुजाहरा क्वेटा प्रेस क्लब के बाहर किया गया। मुजाहरे के शुरका ने अपने मुतालबात के हक में ये नारे लगाए। मुजाहरे के शुरका कहना था कि सनम इमरानी एडवोकेट को सुबह सिंध की अदूद में 31 मई को कत्ल किया गया। उनका कहना था कि इससे कबल खातून वकील के हकीकी भाई वकार इमरानी को बलोचिस्तान के जिला नसीराबाद के इलाके बाबा कोट में कत्ल किया गया। उनका कहना था कि सनम इमरानी अपने भाई के कत्ल का मुकदमा लड़ रही थी। हकूक इंसानी की खातून कारकुन जलीला अदर एडवोकेट का कहना था कि अब सनम इमरानी के रिश्तेदारों को धमकियां दी जा रही हैं।
خاص کر کیونکہ سنم عمرانی کی اپنی سسٹر ابھی اس کیس کو پرسو کر رہے اپنے بھائی کے قاتلوں کے خلاف اور اپنے بہن کے قاتلوں کے خلاف, تو اس کو ڈرایا اور دھمکایا جا رہا ہے. اسپیشلی جو قبائلی سردار ہے وہ ان کو کہہ رہے کہ آپ یہ کیس سے پیچھے ہٹ جائے, نہیں تو آپ کو بھی آپ کے بھائی اور بہن کی طرح مار دیں گے.
مزارک شرکا نے الزام عائد کیا کہ سنم عمرانی اور ان کے سگے بھائی وقار عمرانی کو ان کے ایک قریبی رشتہ دار نے ہلاک کیا ہے.
پہلے ان پہ شک جو ہے کسی اور پہ ڈالا جا رہا تھا, پھر بعد میں پتہ چلا ہے کہ ان کے سوتیلے بھائی ہیں اور جائیداد کی وجہ سے جو ہے نا انہوں نے اپنے سوتیلے بھائی کا قتل کیا. جب ان کی بہن ایڈوکیٹ سنم بلوچ نے کیس کو پرسیو کیا ہے اور تو اس پہ انہیں دھمکیاں دی جانے لگی تھی اور آخر کار جو ہے نا ان کا بھی قتل کیا گیا.
مظاہرک شرکا نے خاتون وکیل کے قاتلوں کی گرفتاری اور ان کے خاندان کے دیگر افراد کو تحفظ دینے کا مطالبہ کیا. محمد کاظم, بی بی سی, کوئٹہ.
خیبر پختونخوا کے ضلع چترال میں کیلاش خواتین کو ویڈیو بنا کر ہراساں کرنے والے شخص کو چترال پولیس نے پشاور سے گرفتار کر لیا ہے, جسے اب چترال منتقل کیا جا رہا ہے. تفصیل سنیے عزیز اللہ خان سے.
پولیس کے مطابق چھاپہ مار ٹیم میں خواتین اہلکار بھی شامل تھیں جنہوں نے پشاور کے مترا کے علاقے سے احمد خان نامی شخص کو گرفتار کیا ہے. پولیس حکام کا کہنا ہے کہ ملزم کو چترال منتقل کیا جا رہا ہے اور چترال کے علاقے دروش پہنچنے کے بعد ملزم کو مجسٹریٹ کے سامنے پیش کیا جائے گا. چھاپے مار ٹیم میں چترال پولیس کی خواتین اہلکار شامل تھیں جنہوں نے ملزم کو گرفتار کیا ہے. ملزم احمد خان نے 2 سال پہلے چترال میں کیلاش خواتین کی زبردستی ویڈیو بنائی تھی اور انہیں ہراساں کیا تھا. چترال کے پولیس افسر منصور امان کی طرف سے جاری ایک بیان میں کہا گیا ہے کہ احمد خان کی گرفتاری کے لیے خصوصی ٹیم تشکیل دی گئی تھی اور اس ٹیم میں خواتین کو بھی خاص طور پر شامل کیا گیا تھا. ان کا کہنا تھا کہ خواتین اہلکاروں کی شمولیت کا مقصد ملزم کو یہ احساس دلانا تھا کہ چترال کی خواتین کمزور نہیں ہیں اور انہیں ہراساں نہیں کیا جا سکتا. یہ واقعہ 2 سال پہلے یعنی جولائی سال 2016 میں پیش آیا تھا اور مقدمہ اب چند روز پہلے اس وقت درج کیا گیا جب ویڈیو سوشل میڈیا پر وائرل ہو گئی تھی. اس ویڈیو میں پشاور سے تعلق رکھنے والے ایک نوجوان نے مقامی خواتین کی تصویریں اور ان کی ویڈیوز ان کی مرضی کے بغیر بنائی تھیں اور اس کی ویڈیو بھی ریکارڈ کی تھی. اس ویڈیو میں ایک نوجوان 5 سے 7 کیلاش خواتین کی ویڈیو بناتا ہوا دکھایا گیا ہے. خواتین نے اپنے روایتی لباس پہنے ہوئے ہیں اور کچھ نے منہ ڈھانپے ہوئے ہیں. یہ خواتین نوجوان کو بار بار منع کر رہی ہیں کہ وہ ایسا نہ کرے لیکن نوجوان منع نہیں ہوتا, جس پر خواتین نے کہا کہ وہ پولیس کو بتائیں گی تو نوجوان نے اس ویڈیو میں کہا کہ وہ خود پولیس والا ہے. عزیز اللہ خان, بی بی سی, پشاور.
اور اب رخ کرتے ہیں بھارت کے زیر انتظام کشمیر کا, جہاں فوج اور عسکریت پسندوں کے درمیان تازہ جھڑپوں میں 4 عسکریت پسند, 1 شہری اور 1 پولیس اہلکار مارے گئے ہیں. تصادم کی جگہ ہزاروں لوگوں نے مظاہرہ کیا اور مظاہرین پر پولیس نے فائرنگ کی اور چھرے بھی فائر کیے جس میں درجنوں مظاہرین زخمی ہو گئے ہیں. کشمیر میں گورنر راج نافذ ہوتے ہی عسکریت پسندوں کے خلاف وسیع پیمانے پر آپریشن کی تیاری کی جا رہی ہے اور اس مقصد کے لیے حکومت ہند نے این ایس جی کمانڈوز کے کئی دستوں کو کشمیر بھیجا ہے. سری نگر سے ریاض مسرور.
تازہ تصادم اننت ناگ میں بج بہاڑا کے سری گفوارا گاؤں میں ہوا. پولیس کے سربراہ شیشپال وید نے بتایا کہ گاؤں کا محاصرہ کرنے والے فوجی اور نیم فوجی اہلکاروں پر عسکریت پسندوں نے فائرنگ کی, جس کے بعد جوابی کارروائی کی گئی.
وہاں 3-4 کی موجودگی کی خبر تھی. پولیس مین بھی رپورٹلی مارٹیئر ہوا ہے. وہاں سیویلین 2 جو گھر کے تھے وہ زخمی ہوئے ہیں, جس میں سے 1 کی شاید ڈیتھ ہو گئی. آپریشن پہلے بھی چلتے تھے, اب بھی چلیں.
کل دیر رات شروع ہوئے اس تصادم میں 4 عسکریت پسند اور 1 پولیس اہلکار ہلاک ہو گئے, جبکہ تصادم کی جگہ ہزاروں لوگوں نے عسکریت پسندوں کے حق میں مظاہرے کیے. مظاہرین کے خلاف فوجی کارروائی میں درجنوں افراد زخمی ہو گئے, جن میں سے 1 کی موت ہو گئی. مارے گئے عسکریت پسندوں میں سری نگر کے داؤد صوفی, پلوامہ کے ماجد منظور, اننت ناگ کے اشرف ایتو اور عادل میر شامل ہیں. پولیس کا دعویٰ ہے کہ یہ عسکریت پسند داعش کے حمایتی گروپ اسلامک اسٹیٹ جموں کشمیر کے ساتھ وابستہ تھے. حکومت نے عوامی رد عمل کو دیکھتے ہوئے سری نگر اور اننت ناگ سمیت کئی اضلاع میں انٹرنیٹ کو معطل کیا اور علیحدگی پسند رہنماؤں کو گھروں میں نظر بند کیا گیا. واضح رہے ماہ رمضان ختم ہوتے ہی فوج نے عسکریت پسند کے خلاف بڑے پیمانے پر کارروائیاں تیز کر دی ہیں, جن میں اب تک 11 عسکریت پسند, 3 شہری اور 3 پولیس اہلکار ہلاک ہو گئے. آپریشن کے دوران اکثر اس مکان کو بارود سے اڑا دیا جاتا ہے جس میں عسکریت پسند موجود ہوتے ہیں. کئی سیاسی حلقوں نے آپریشن کے طریقہ کار پر اعتراض کیا ہے. اس دوران کانگریس کے مرکزی رہنما غلام نبی آزاد نے فوجی آپریشن پر یہ کہہ کر سوال اٹھایا ہے کہ ان آپریشنوں میں عسکریت پسند سے زیادہ عام لوگ مارے جا رہے ہیں. تاہم فوج اور پولیس نے واضح کیا ہے کہ تصادم کی جگہ عسکریت پسند کے حق میں لوگ لوگ پرتشدد مظاہرے کرتے ہیں اور پولیس کارروائی میں لوگ زخمی یا ہلاک ہو جاتے ہیں۔ قلعدم قرار دیے گئے مسلح گروپ لشکر طیبہ کے سربراہ محمود شاہ نے ایک بیان میں کہا کہ لشکر غلام نبی آزاد کی بات سے متفق ہے۔ اس بیان کے بعد بی جے پی نے آزاد کو وطن دشمن قرار دیا ہے۔ اس دوران جموں کشمیر میں بی جے پی کے سربراہ رویندر رینا نے دعویٰ کیا ہے کہ انہیں پاکستان سے عسکریت پسندوں نے فون پر دھمکیا دی ہیں۔
کوئی راول پنڈی سے، کراچی سے، لاہور سے یا مظفر آباد سے کہیں سے بھی فون کرے گا، ہم ڈرنے والے نہیں ہیں۔
تاہم کانگریس نے اسے بی جے پی کی انتخابی حکمت عملی قرار دیا ہے۔ دریاس نے عسکریت پسندوں کے خلاف وسیع پیمانے پر بڑا آپریشن شروع کرنے کی تیاری کی جا رہی ہے۔ حکومت ہند نے این ایس جی کمانڈوز کے کئی دستوں کو کشمیر بھیجا ہے جو انسدادی عسکریت کے خلاف فوجی آپریشنوں میں حصہ لیں گے۔ قابل ذکر ہے گزشتہ روز بی جے پی نے محبوبہ مفتی کی پی ڈی پی سے حمایت واپس لے لی، جس کے بعد حکومت گر گئی اور ریاست میں گورنر راج نافذ کیا گیا۔ ریاض مسرور، بی بی سی، سری نگر۔
اچھا تو مزید کیا لکھتے ہیں ہمارے سامنے؟
لکھتے ہیں، ہم 17 میل کا دشوار گزار پہاڑی راستہ طے کر کے قریب ترین ڈاک خانے تک پہنچتے ہیں اور آپ کے نام اپنا خط لیٹر باکس میں ڈال دیتے ہیں۔ ہمارے علاقے میں ٹیلی ویژن اور انٹرنیٹ تو کجا، بجلی کا کھمبا بھی نظر نہیں آتا۔ بس ایک ٹرانزسٹر کے سہارے بی بی سی اردو سروس سے رابطہ قائم ہے، جس نے ہمیں ساری دنیا سے جوڑ رکھا ہے۔
دریا پار رہتے ہوں یا صحرا پار، شہر میں ہوں یا دیہات میں، گڑگاؤں میں ہوں یا گجرات میں، خط لکھ کر ہم سے رابطہ کیجیے اور ہر اتوار کو سیر بین میں عارف وقار سے اپنے خطوں کے جواب سنیے۔ خط لکھنے کے لیے ہمارا پتہ ہے، پوسٹ باکس 3101، اسلام آباد۔
اور اب کھیلوں کی خبریں سنیے تہمینہ قریشی سے۔
روس میں جاری فٹ بال ورلڈ کپ میں آج برازیل کا مقابلہ کوسٹاریکا سے ہے، جس کا ٹاس پاکستان کے شہر سیالکوٹ سے تعلق رکھنے والے 15 سالہ نوجوان احمد رضا کریں گے۔ احمد رضا پہلے پاکستانی نوجوان ہوں گے جو فیفا ورلڈ کپ کے گراؤنڈ میں پاکستان کی نمائندگی کریں گے۔ احمد رضا کے والد شبیر احمد سیالکوٹ میں فٹ بال بناتے ہیں اور ان کا خاندان 3 نسلوں سے فٹ بال کی سٹچنگ کا کام کرتا آیا ہے۔ احمد کو روس لے جانے کا قدم مشروبات بنانے والی کمپنی کوکا کولا نے اٹھایا ہے۔ آج ہونے والے دیگر میچوں میں نائجیریا اور آئس لینڈ مد مقابل، جبکہ سربیا اور سوئٹزرلینڈ ایک دوسرے کے آمنے سامنے ہوں گے۔ جبکہ کل کرویشیا نے ارجنٹینا کو 3-0 سے شکست دے
دی۔ ارجنٹینا بیڈراگلڈ، ریگڈ، ڈیسپرٹ اینڈ ود ریل ورک ٹو ڈو، ارجنٹینا آر سٹیئرنگ ایٹ میجر پرابلمز۔
اس شکست کے بعد ارجنٹینا کی پوزیشن اس فٹ بال ورلڈ کپ میں خطرے میں پڑ گئی ہے۔ دوسری جانب سری لنکا کرکٹ ٹیم کے کیپٹن دنیش چندیمل، کوچ چندیکا ہٹھورو سنگا اور مینیجر آسنکا گرو سینا نے آئی سی سی کے قوانین کی خلاف ورزی کرنے کا اعتراف کیا ہے۔ گزشتہ ہفتے آئی سی سی نے ان تینوں افراد کے خلاف بال ٹیمپرنگ کے حوالے سے لیول 3 آفنس کی کارروائی کا آغاز کیا تھا اور دنیش چندیمل کو 1 ٹیسٹ میچ کے لیے بین کیا گیا تھا۔ جبکہ لندن کے کوئنز کلب میں جاری ٹینس کی فیور ٹری چیمپئن شپس میں آسٹریلیا کے نک کیریوس نے برطانیہ کے نمبر 1 ٹینس پلیئر کائل ایڈمنڈ کو ہرا کر ٹورنامنٹ سے باہر کر دیا۔ نک کیریوس کا مقابلہ اب کوارٹر فائنلز میں اسپین کے فیلیسیانو لوپیز سے ہوگا۔ جبکہ برمنگم کلاسک میں اسپین کی گاربینے مگروزا چیک کھلاڑی باربورا سٹرائسیوا سے شکست کے بعد ٹورنامنٹ سے باہر ہو گئی ہیں۔
کھیلوں کی خبریں پیش کر رہی تھی تہمینہ قریشی۔ انڈین ریاست اتر پردیش میں پولیس نے ایک تصویر کے سوشل میڈیا پر وائرل ہو جانے کے بعد معافی مانگی ہے۔ آخر یہ کیا معاملہ تھا اور کیوں پولیس کو معافی مانگنی پڑی، یہ تفصیلات ہم آپ کو سیربین میں آگے چل کر بتائیں گے۔ یہاں سیربین اپنے نصف کو پہنچا، اہم خبروں کا خلاصہ سنیے نادیہ سلیمان سے۔
انڈیا کی شمالی ریاست جھارکھنڈ میں ایک غیر سرکاری ادارے سے وابستہ 5 عورتوں کو مبینہ طور پر اجتماعی زیادتی کا نشانہ بنایا گیا ہے۔ انڈیا کی نیشنل کمیشن فار ویمن کی جانب سے اس خبر کی تحقیقات کا اعلان کیا گیا ہے۔ انڈیا کے زیر انتظام کشمیر میں فوج اور عسکریت پسندوں کے درمیان تازہ جھڑپوں میں 4 عسکریت پسند، 1 شہری اور 1 پولیس اہلکار مارے گئے ہیں۔ افغانستان کے جنوبی صوبے قندھار کے حکام کے مطابق طالبان نے سڑک کی تعمیر کرنے والی نجی کمپنی کے عملے کے 33 افراد کو اغوا کر لیا ہے۔ امریکی صدر نے دھمکی دی ہے کہ اگر یورپی یونین تجارتی لڑائی سے پیچھے نہ ہٹی تو وہ مزید یورپی مصنوعات پر نئے محصولات نافذ کر دیں گے۔ ادھر یورپی یونین کی جانب سے جوابی اقدام کے طور پر اعلان کردہ 2.8 ارب یورو مالیت کی امریکی مصنوعات پر نئے ٹیکسوں کا اطلاق آج سے ہوگا۔ یہ بی بی سی اردو سروس ہے۔
خبروں کا خلاصہ پیش کر رہی تھیں نادیہ سلیمان۔ اسلام آباد ہائی کورٹ نے متعلقہ حکام کو فوج کے خفیہ ادارے انٹر سروسز انٹیلیجنس یعنی آئی ایس آئی کے ہیڈ کوارٹر کے سامنے عرصہ دراز سے بند سڑک کو ایک ہفتے میں دوبارہ کھولنے کا حکم دیا ہے۔ عدالت نے کہا ہے کہ فوج پر بھی اسی طرح قانون کی پاسداری ضروری ہے جس طرح عام شہریوں پر ہے۔ تفصیل کے ساتھ شہزاد ملک۔
جسٹس شوکت عزیز صدیقی کی سربراہی میں اسلام آباد ہائی کورٹ کے سنگل بینچ نے وفاقی دارالحکومت میں تجاوزات اور رہائشی علاقوں میں تجارتی سرگرمیوں سے متعلق نوٹس کی سماعت کی۔ وزارت دفاع کے جوائنٹ سیکرٹری محمد یونس عدالت میں پیش ہوئے۔ بینچ کے سربراہ نے ریمارکس دیتے ہوئے کہا کہ عدالت نے تو سیکرٹری دفاع کو طلب کیا تھا، وہ کیوں پیش نہیں ہوئے؟ وزارت دفاع کے اہلکار کا کہنا تھا کہ چند اہم سرکاری نوعیت کی مصروفیات کی وجہ سے وہ عدالت میں پیش نہیں ہوئے، جس پر جسٹس شوکت عزیز صدیقی نے ریمارکس دیتے ہوئے کہا کہ شاید سیکرٹری دفاع عدالت میں پیش ہونے میں اپنی توہین سمجھتے ہیں۔ عدالت نے وزارت دفاع کے جوائنٹ سیکرٹری سے سڑک بند کرنے کی وجہ پوچھی تو انہوں نے جواب دیا کہ اسلام آباد کے ترقیاتی ادارے یعنی سی ڈی اے کی مشاورت سے اس شاہراہ کو بند کیا گیا ہے۔ عدالت نے جب اس معاملے میں کوئی دستاویزات پیش کرنے کو کہا تو وزارت دفاع کے اہلکار نے کہا کہ مشاورت زبانی ہوئی ہے، جس پر جسٹس شوکت عزیز صدیقی نے ریمارکس دیتے ہوئے کہا کہ ان کے پاس سڑک بند کرنے کا کوئی اجازت نامہ نہیں ہے۔ بینچ کے سربراہ نے وزارت دفاع کے جوائنٹ سیکرٹری کو مخاطب کرتے ہوئے کہا کہ ان کی وزارت یہ دعویٰ کرتی ہے کہ ملک میں شدت پسندی کا خاتمہ کر دیا گیا ہے، اور اگر ایسا ہے تو پھر اس سڑک کو ابھی تک کیوں نہیں کھولا گیا؟ عدالت کا کہنا تھا کہ شدت پسندی کے خلاف جنگ میں سیکورٹی فورسز کی طرف سے دی گئی قربانیوں سے انکار ممکن نہیں ہے، لیکن اس کے ساتھ ساتھ لوگوں کے حقوق کا تحفظ کرنا بھی عدالت کی ذمہ داری ہے۔ بینچ کے سربراہ نے وزارت دفاع کے اہلکار سے کہا کہ وہ اپنی حدود میں بے شک سیسہ پلائی ہوئی دیوار تعمیر کر لیں تو اس پر عدالت کو کوئی اعتراض نہیں ہے، لیکن اس شاہراہ کو اب سیکورٹی کے نام پر مزید بند نہیں رہنے دیا جائے گا۔ عدالت نے سی ڈی اے کے حکام کو حکم دیا کہ وہ ایک ہفتے کے اندر اندر خیابان سہروردی کو خالی کروائیں، اور ایسا نہ ہونے پر قانون کے مطابق کارروائی ہوگی۔ اسلام آباد ہائی کورٹ نے اس نوٹس کی سماعت ایک ہفتے کے لیے ملتوی کر دی۔ یاد رہے کہ خیابان سہروردی اسلام آباد کی سب سے پرانی شاہراہوں میں سے ایک ہے، اور اس شاہراہ پر فوج کے خفیہ ادارے آئی ایس آئی کے ہیڈ کوارٹر کے علاوہ اسلام آباد کی سب سے پرانی اور مصروف مارکیٹ آپ پارا مارکیٹ بھی موجود ہے۔ سابق فوجی صدر پرویز مشرف کے دور میں سن 2005 میں شدت پسندوں کے حملوں کے پیش نظر اس شاہراہ کے 2 کلومیٹر کے حصے کو بند کر دیا گیا تھا جہاں پر آئی ایس آئی کا ہیڈ کوارٹر واقع ہے۔ متعلقہ حکام سڑک کے اس حصے سے ٹریفک کو متبادل راستوں سے گزارتے ہیں۔ شہزاد ملک، بی بی سی، اسلام آباد۔
اور اب ایک بار پھر انڈیا کا رخ کرتے ہیں۔ انڈین ریاست اتر پردیش کی پولیس نے ایک ٹویٹ کے ذریعے گزشتہ دنوں ہوئے ایک معاملے پر معافی مانگی ہے۔ گائے ہلاک کرنے کے الزام میں بھیڑ نے 2 افراد کو بے رحمی سے پیٹا، جس میں ایک شخص ہلاک ہو گیا۔ اس کے بعد سوشل میڈیا پر کچھ ایسی تصاویر وائرل ہو گئیں جن کے لیے پولیس کو معافی مانگنی پڑی۔ اس بارے میں میں نے بات کی دلی میں ہمارے ساتھی سہیل حلیم سے، اور ان سے پوچھا کہ یہ پورا معاملہ ہے کیا۔
سمرہ، یہ واقعہ پیر کے روز پیش آیا تھا جب دلی سے بہت قریب 2 گاؤں ہیں جن میں سے ایک میں مسلمانوں کی زیادہ آبادی ہے اور دوسرے میں ہندوؤں کی۔ تو ہندوؤں کے گاؤں سے کچھ لوگوں نے قریب ہی ایک کھیت میں موجود 2 مسلمانوں پر حملہ کیا اور دونوں کو شدید طور پر زخمی کر دیا۔ اس کے بعد جب وہاں پولیس پہنچی تو اس کی نگرانی میں ایک شخص کو اٹھا کر پولیس کی گاڑی تک منتقل کیا جا رہا تھا، اور اس وقت یہ تصویریں لی گئیں جن میں یہ دیکھا جا سکتا ہے کہ کافی ایک طرح سے بے رحمی کے ساتھ اس شخص کو کچھ لوگوں نے ہاتھ اور پیر پکڑ کر اٹھا رکھا ہے اور اس کو گھسیٹتے ہوئے لے جا رہے ہیں۔ یہ معاملہ کافی وائرل ہو گیا ہے۔ اب جہاں تک اس حملے کا سوال ہے تو کہا یہ جا رہا ہے کہ یہ گوکشی کی افواہوں سے متعلق ایک کیس تھا، और इन लोगों को इसलिए निशाना बनाया गया क्योंकि बाहर जो हिंदू गांव है उसके रहने वालों का ये इल्जाम है कि वो गाय काटने की तैयारी कर रहे थे, लेकिन पुलिस ने एक रोड रेज या एक्सीडेंट का केस रजिस्टर किया है। उनका कहना यह है कि दोनों फरीकों के दरमियान एक रोड एक्सीडेंट हुआ था जिसके बाद बात ने तूल पकड़ ली और हिंदुओं ने मुसलमानों को मारा। लेकिन अब जो बहस हो रही है वो इस तस्वीर पर हो रही है और ये कहा जा रहा है कि जिस तरह से पुलिस की निगरानी में मकामी लोग इस शख्स को उठाकर पुलिस की गाड़ी तक घसीटते हुए ले जा रहे थे, ये एक इंतहाई बेरहमी की निशानी थी।
अच्छा, ये जो तस्वीर वायरल हो गई जिसका आपने जिक्र किया, उसमें तीन पुलिस अफसर भी नजर आ रहे हैं और इससे मुतालिक पुलिस ने माफी मांगी है, तो आखिर क्यों उन्हें माफी मांगनी पड़ी, क्यों उन्हें माजरत करनी पड़ी?
समरो, ये तस्वीर वायरल हो गई है और इस पर बहुत ज्यादा बहस हो रही है और जैसा मैंने कहा कि लोग ये कह रहे हैं कि ये एक तरह से पुलिस की बेरहमी की एक मिसाल के तौर पर इस पूरे वाकये को पेश किया जा रहा है कि उन्होंने एक तरह से कि इन ह्यूमन अंदाज में एक ऐसे शख्स को जो बहुत जख्मी था उसको खुद न उठाकर मकामी लोगों से उठवाया और वो भी ऐसे हालात में कि उसको घसीटते हुए वो लोग ले जा रहे हैं। इस शख्स ने बाद में दम तोड़ दिया था, उसकी मौत हो गई है। तो इस वजह से पुलिस की जब बहुत ज्यादा बदनामी हुई तो कहा यह जा रहा है कि डैमेज कंट्रोल के तौर पर उन्होंने कहा कि कभी कभी जब तिब्बी इमदाद देने के लिए बहुत जल्दी या फुर्ती दिखाई जा रही हो तो ऐसे हालात में कुछ ऐसी चीजें हो जाती हैं कि जो नहीं होनी चाहिए। लेकिन उसके जवाब में ये कहा जा रहा है कि अगर आपको पुलिस की गाड़ी तक पहुंचाना ही था तो इस शख्स को इतने सारे वहां लोग मौजूद थे वो उठाकर भी ले जा सकते थे, घसीटने की क्या जरूरत थी।
तो सुहेल, ये जिन पुलिस वालों को इस तस्वीर में देखा जा सकता है उनके खिलाफ क्या किया गया, क्या कोई कार्रवाई की गई है?
जहां तक उन तीन पुलिस वालों का सवाल है कि जो इस तस्वीर में नजर आ रहे हैं, उनको लाइन हाजिर कर दिया गया है, यानी उनकी जो एक्टिव ड्यूटी थी उससे उन्हें बरतरफ कर दिया गया है और उनके खिलाफ एक इंक्वायरी शुरू कर दी गई है।
ये थे दिल्ली से हमारे साथी सुहेल हलीम। और अब बात अमरीका और यूरोप के दरमियान नए दरामदी महसूल की। यूरोप ने सदर ट्रंप के दरामदी महसूलात के हवाले से उठाए जाने वाले इकदाम का मुनासिब जवाब देते हुए यूनियन में अमरीकी मसनूआत की दरामदी पर अरबों यूरो के नए महसूलात का नफाज आज कर दिया है, जिनमें ज़रई मसनूआत, मोटरसाइकिलें और कई दूसरी अशिया शामिल हैं। यूरोपीय कमीशन के सदर यों क्लॉड यूंकर का कहना है कि यूरोपीय यूनियन के मफादात के तहफ्फुज के लिए हर मुमकिन इकदाम किए जाएंगे। नामा निगारों के मरासलों पर मुबनी तफसीलात के साथ नाजिया गुलजार।
अमरीकी सदर डोनाल्ड ट्रंप की जानिब से रवां माह के आगाज से यूरोप से अमरीका दरामद की जाने वाली स्टील और एलुमिनियम की मसनूआत पर इजाफी महसूलात आयद करने की वजह से ब्रसल्स और वाशिंगटन के माबैन तिजारती शोबे में पहले से पाया जाने वाला इख्तलाफ राय मजीद शदीद हो गया था। अमरीकी सदर डोनाल्ड ट्रंप की तिजारती पॉलिसी के खिलाफ यूरोपीय यूनियन ने जवाबी इकदाम के तौर पर अमरीकी दरामदात पर आज इजाफी महसूलात आयद करने का ऐलान कर दिया है। इन नए दरामदी महसूलात की मालियत 2.8 अरब यूरो है, जो 3.4 अरब अमरीकी डॉलर्स के बराबर है। जिन दरामदात पर इजाफी महसूलात आयद की गई हैं उनमें शराब, मोटरसाइकिलें और ज़रई मसनूआत समेत कई दीगर अशिया शामिल हैं। यूरोपीय कमीशन के सदर यों क्लॉड यूंकर का कहना है कि अमरीका की जानिब से यूरोपीय मसनूआत पर महसूलात का नफाज मंतक और तारीख दोनों के खिलाफ ठहरा है। उन्होंने कहा कि यूरोपीय यूनियन के मफादात के तहफ्फुज और दोबारा में लाने के लिए हर मुमकिन इकदाम किए जाएंगे। मार्च में सदर ट्रंप की जानिब से अमरीका में स्टील की दरामदाद पर 25% और एल्यूमिनियम पर 10% इजाफी टैक्स आयद किया गया था, लेकिन यूरोप, मेक्सिको और कनाडा को उस वक्त आर्जी छूट दी गई थी जो जून के अवाइल में खत्म कर दी गई। सदर ट्रंप अपने इस इकदाम का दिफा करते हुए कहते हैं कि मुल्क में सस्ते स्टील और एल्यूमिनियम के सैलाब को रोकने के लिए इस पर दरामदी टैक्स आयद करने की जरूरत है। अमरीकी सदर के बकौल नए टैक्सेस अमरीकी स्टील साजों का तहफ्फुज़ करेंगे, जो कि मुल्की सलामती के लिए निहायत ज़रूरी है। यूरोप से कबल भारत और तुर्की भी अमरीका में तैयार होने वाली अशिया पर नई दरामदी ड्यूटी लगाने का ऐलान कर चुके हैं। उधर कनाडा का कहना है कि वो जवाबी इकदाम के तौर पर 16.6 बिलियन डॉलर्स की अमरीकी दरामदाद पर इजाफी महसूलात आयद करेगा, जो 1 जुलाई से नाफिज़ुल अमल होगा, जबकि मैक्सिको 2 हफ्ते कबल ही 3 $3 ارب کی امریکی اشیاء پر اضافی محصولات عائد کر چکا ہے۔ دوسری جانب گزشتہ ہفتے امریکی صدر ٹرمپ نے دھمکی دی تھی کہ اگر چین نے اپنی روش نہ بدلی تو وہ چین پر مزید $200 بلین کی اضافی محصولات عائد کرے گا۔ جواب میں چین نے کہا کہ امریکہ انہیں بلیک میل کرنے کے ساتھ ساتھ دباؤ بھی ڈال رہا ہے، جس کا وہ سخت جواب دیں گے۔ امریکہ کے ایک سابق وزیر رابرٹ رچ کہتے ہیں کہ یہ محصولات اور جوابی محصولات کی ریت کوئی اچھی بات نہیں ہے۔
ٹیرف کا رجحان کوئی اچھا خیال نہیں ہے، کیونکہ اس سے درآمد کرنے والے ممالک میں ان اشیاء کی قیمتیں بڑھ جاتی ہیں۔ اس سے وہ کمپنیاں بھی متاثر ہوتی ہیں جو اپنی مصنوعات کی تیاری میں درآمدی اشیاء کا استعمال کرتی ہیں۔ اب صدر ٹرمپ نے خبردار کیا ہے کہ وہ یورپی یونین کے اقدام کے رد عمل میں یورپی گاڑیوں پر اضافی محصولات عائد کریں گے، اور اگر یہ اضافی محصولات نافذ العمل ہو جاتی ہیں تو ہم پوری طرح تجارتی جنگ میں ہوں گے۔
یورپی یونین کی تجارتی امور کی سربراہ نے بدھ کے روز برسلز میں بتایا تھا کہ یورپ نے امریکی مصنوعات کی درآمد پر جو اضافی محصولات عائد کرنے کا فیصلہ کیا ہے وہ اپنی مالیت میں تقریباً اتنے ہی ہوں گے جتنی مالیت کے امریکہ نے یورپی سٹیل اور ایلومینیم مصنوعات کی درآمد پر اضافی ٹیکس عائد کیے ہیں۔ تجزیہ کاروں کے مطابق جوابی طور پر اضافی محصولات عائد کر کے یورپ نے اس تجارتی رسہ کشی میں امریکہ کے ساتھ ایک طرح سے اپنا حساب برابر کر دیا ہے، لیکن یہ اقدامات کسی ملک کے لیے بھی فائدہ مند نہیں ہیں۔
تفصیلات پیش کر رہی تھیں نازیہ گلزار۔ اور ترکی کے صدر رجب طیب اردوان نے تسلیم کیا ہے کہ اتوار کو ہونے والے صدارتی اور پارلیمانی انتخابات میں مقابلہ سخت ہوگا اور نتیجتاً ایک مخلوط حکومت بن سکتی ہے۔ بی بی سی کے نامہ نگار مارک لوون کی رپورٹ پیش کر رہے ہیں غضنفر حیدر۔ اس رپورٹ کی شروعات ایک بچی کی آواز کے ساتھ ہو رہی ہے۔
دو سالہ نوال اپنی ماں سے کبھی نہیں ملی۔ پولیس نے ان کی گردن پر گولی ماری تھی اور وہ نوال کو جنم دے کر چل بسیں۔ نوال اپنی دادی کے ساتھ رہتی ہے، اس کے والد جیل میں ہیں۔ خاندان کا کہنا ہے کہ وہ کرد جنگجوؤں، پی کے کے اور حکومتی افواج کے درمیان جھڑپوں میں پھنسے ہوئے ہیں۔ وہی حکومت جس کے بارے میں صدر اردوان کو امید ہے کہ اتوار کے انتخابات کے بعد وہ پھر اس کے لیڈر ہوں گے۔
جب نوال بڑی ہوگی تو میں اسے بتاؤں گی کہ ریاست نے اس کی ماں کو قتل کیا اور باپ کو جیل میں ڈال دیا۔ اردوان نے جو میری فیملی کے ساتھ کیا، مجھے اس سے نفرت ہے۔
لیکن وہ یہاں آئے، کرد آبادی والے جنوب مشرقی ترکی میں انہیں اکثریت حاصل نہیں ہے، لیکن ان کڑے انتخابات میں انہیں جیتنے کے لیے کرد ووٹوں کی ضرورت ہے۔ ایک قوم، ایک جھنڈا اور ایک ریاست، یہ ہے ان کا نعرہ۔ لوگ نیٹو کے اس طاقتور اور شام کے معاملے میں اہم مغربی اتحادی ملک کے لیڈر کے نعروں کا جواب دے رہے ہیں۔ بعض ترک آج بھی ان کی ایسے تعظیم کرتے ہیں جیسے کہ خدا کی۔ سوال یہ ہے کہ کیا وہ اپنے خلاف کھڑے عوام کی شدید نفرت کو شکست دے سکیں گے؟ یہ الیکشن ترکی کے ان دو حصوں کے درمیان جنگ ہے جن میں تفریق بہت گہری ہے۔ یہاں سیکیورٹی سخت ہے۔ کردوں کی حمایتی جماعت کو حکومت دہشت گرد کہتی ہے۔ ان کا امیدوار جیل سے انتخاب لڑے گا۔ کئی افراد کو اردوان کی مشینری کی جانب سے دھاندلی کا خدشہ ہے۔ ادھر بحر اسود کی طرف صدر کے گڑھ میں تصویر مختلف ہے۔ نئے اسکول اور اسپتال تعمیر کر کے انہوں نے حمایت حاصل کی ہے۔ اقتصادی ترقی سست ہے، لیکن یہ خطہ وفاداروں کا ہے۔ جیسے جمال بائر، جن کا خاندان نسلوں سے میوے کاش کرتا آیا ہے، وہ صدر اردوان کے بڑے حامی ہیں۔
اگر اردوان کہہ دیں کہ یہاں سڑک بنے گی تو وہ 3 دن میں تعمیر ہو جائے گی۔ ہمیں خوشی ہے کہ ایک مسلمان ملک کی حکمرانی ایک مسلمان صدر کر رہا ہے۔ وہ عامر نہیں، عالمی لیڈر ہے۔
یہاں خوف کی چادر تلے اختلاف رائے صرف سرگوشیوں میں ہی کیا جاتا ہے۔ ہماری ملاقات ایک ایسے پولیس چیف کی اہلیہ سے ہوئی جو اس ناکام بغاوت کے بعد جیل میں ہیں، اور ناقدین کہتے ہیں یہ مخالفین کا صفایا ہے۔
سب سے مشکل تنہائی ہے، میری بیٹی کے پاس والد نہیں۔ زیادہ برا کیا ہے، ہمارے مستقبل کی تباہی یا پھر ترکی کے نظام عدل کی؟ اردوان انسانیت کے خلاف جرائم کر رہے ہیں۔
یہ سیاسی انتخاب مستقبل طے کرے گا، یہ ترک جمہوریت کے رخ بلکہ اس کی بقا کا ووٹ بھی ہوگا۔
مارک لوون کی رپورٹ پیش کر رہے تھے غزنفر حیدر۔ اور پشاور میں سزائے موت کے منتظر قیدیوں نے جب تک زندگی ہے تب تک آسانی سے سانس لینے کی سہولت کا مطالبہ کیا ہے۔ اس کے علاوہ وہ پینے کے لیے صاف پانی اور سونے کے لیے سرہانے کے استعمال کے لیے بھی اجازت طلب کر رہے ہیں۔ پشاور میں سابق ڈپٹی اٹارنی جنرل خورشید خان ایڈوکیٹ کو خیبر پختونخوا کے ضلع مردان میں سینٹرل جیل سے 12 قیدیوں نے خط لکھا ہے جس میں انہوں نے ہائی کورٹ سے مدد کی اپیل کی ہے۔ ان قیدیوں نے کہا کہ سخت گرمی میں کال کوٹری شدید گرم ہوتی ہے جس میں 5 سے 8 افراد ہوتے ہیں، جبکہ یہ ڈیتھ سیل صرف 1 یا 2 افراد کے لیے ہوتا ہے۔ ان قیدیوں کا کہنا ہے کہ اس کال کوٹری میں حبس ہو جاتا ہے جس میں سانس لینا مشکل ہو جاتا ہے، اور اس لیے قیدیوں نے مطالبہ کیا ہے کہ انہیں ایگزاسٹ فین نصب کرنے کی اجازت دی جائے تاکہ اس چھوٹے قبر نما کمرے میں تپش خارج کر کے آکسیجن یا سانس لینے کی سہولت پیدا کی جا سکے۔ بی بی سی اردو سروس کا پروگرام سیربین ابھی جاری ہے۔
اتنا سناٹا کیوں ہے بھائی؟
لائٹس کیمرا ایکشن۔
میرے بارے میں اتنا مت سوچنا، دل میں آتا ہوں سمجھ میں نہیں۔ کہ میں ہوں
باکس آفس کا بادشاہ کون، فلم ہٹ رہی یا مس؟
کون کم بخت برداشت کرنے کو پیتا ہے؟
ہم تو پیتے ہیں کہ یہاں پر بیٹھ سکیں، پاروں کو بھلا سکیں۔
میری پیا بڑا بے دردی
بالی ووڈ کی دلچسپ خبریں، بڑے بڑے سٹارز کے ساتھ چھوٹی چھوٹی ملاقاتیں اور کھٹی میٹھی باتیں، فلم سٹارز کی پاپولیرٹی اور کنٹروورسیز،
پردے کے پیچھے کیا ہے، سنیے یہ سب کچھ ہر سنیچر کی شام سیربین میں آپ کی اپنی نصرت جہاں کے ساتھ۔
اور اب سنیے ہمارا ہفتہ وار سلسلہ کھیل کے میدان سے، ترتیب و پیشکش عبد الرشید شکور۔
Here he goes for the free kick, it's in! Hat-trick Cristiano Ronaldo!
Argentina کو کوئی میریکل ہی بچائے گا اس ورلڈ کپ میں۔ اب تو
یہ ٹورنامنٹ اولمپک، ورلڈ کپ، ایشین گیمز سے زیادہ مشکل ٹورنامنٹ ہے،
اور اس ٹورنامنٹ کو انٹروڈیوس بھی کرایا تھا اور یہ پہچانا جاتا تھا پاکستان کے نام سے۔
گڈ مارننگ، اسپیکنگ ٹو یو فرام دا نیشنل اسٹیڈیم ان کراچی آن دی سیکنڈ ڈے آف دی ٹیسٹ میچ۔
فٹ بال ورلڈ کپ، رونالڈو اپنے عروج پر، لیکن لیونل میسی کے لیے بھیانک خواب۔ ہاکی چیمپئنز ٹرافی کا سفر ختم، اور کرکٹ کمنٹری کی ایک خوبصورت آواز خاموش ہو گئی۔ کھیل کے میدان سے عبد الرشید شکور کا سلام۔ فٹ بال ورلڈ کپ میزبان روس، یوروگوئے، فرانس اور کرویشیا کو ناک آؤٹ مرحلے میں پہنچاتا ہوا آگے بڑھ رہا ہے، لیکن مراکش، سعودی عرب، مصر اور پیرو کی کہانی ختم ہو چکی ہے۔ لیکن سب سے اہم بات یہ کہ ارجنٹائن کی پوزیشن بھی خطرے میں ہے۔
Argentina simply stopped because they know it's the end of time for them.
جی ہاں، ارجنٹائن جس نے پچھلے ورلڈ کپ کا فائنل کھیلا تھا، لیکن آئس لینڈ سے برابر کھیلنے کے بعد کرویشیا کے ہاتھوں شکست نے ارجنٹائن کو ورلڈ کپ سے باہر ہونے کے خطرے سے دوچار کر دیا ہے۔ میں نے تجزیہ کار ریحان الحق سے پوچھا کہ ارجنٹائن اتنا برا کھیلے گا، کیا اس کی توقع کی جا سکتی تھی؟
میں پچھلے 10-12 سال سے کوشش کر رہا ہوں سمجھنے کی کہ ارجنٹینا آخر میسی سے چاہتے کیا ہے، کیونکہ اگر آپ بارسلونا میں دیکھیں تو میسی کے اوپر ریلائنس رہی ہے، لیکن اوور ریلائنس کبھی نہیں رہی۔ ان کے ارد گرد انیسٹا، چاوی، جب وہ شروع میں تھے آنری، رونالڈینیو جیسے پلیئرز، ایٹو جیسے پلیئرز ان کے ساتھ کھیلتے تھے، کبھی ایسا نہیں ہوا कि सारा जो गोल स्कोरिंग है वो भी मैसी करे, प्ले मेकिंग भी मैसी करे। तो अर्जेंटीना की मुझे समझ नहीं आती, जो मैनेजर आता है वो क्या करता है कि जी मैसी के ऊपर रिलायंस हो गई है, आपके पास इतने हाई क्वालिटी प्लेयर्स बैठे हुए हैं जिनको आप या स्क्वाड में ही रखते या टीम के साथ नहीं लेके जाते, आपके पास हैं लेकिन आप फिर भी उसके बाद बोका जूनियर्स के प्लेयर्स, इंडिपेंडेंटे के प्लेयर्स खिलाते हैं। वो अच्छे प्लेयर्स हैं लेकिन वो इस इंटेंसिटी की फुटबॉल खेले हुए हैं क्या? वहां पर वो इंटेंसिटी ऑफ फुटबॉल होती है, वो क्वालिटी ऑफ ऑपोजिशन होती है, ये बड़ा डाउटफुल है। मुझे जो दुख है वो ये है कि अक्सर बात होती है कि डिबाला, मैसी, इग्वाइन, अग्वेरो इकट्ठे एक टीम में नहीं खेल सकते। मेरे ख्याल में अगर आपने सिस्टम करना हो अब तो मजबूरी बन गई है, आपको ये खिलाना पड़ेगा, क्योंकि आप मैसी को थोड़ा क्लियर रोल दें, उससे भी बात करें, क्योंकि मैसी खुद भी अपने ऊपर बहुत ज्यादा रिलायंस ले रहे हैं। आपको ऐसे लगता है पूरी अर्जेंटीना का प्रेशर उनके ऊपर है, पूरी प्रेस का प्रेशर उनके ऊपर है, पूरी कॉम का प्रेशर उनके ऊपर है, और वो अपने ऊपर प्रेशर ले रहे हैं। इतनी ओवर रिलायंस एक बंदे के ऊपर आप कभी नहीं कर सकते। इवन जब मैराडोना ने 86वें वर्ल्ड कप जिताया था तो उनके इर्द गिर्द भी ऐसे प्लेयर्स थे जो गोल करते थे। अभी अर्जेंटीना आइडेंटिटी क्राइसिस है, पिछले को 10-12 साल से गुजर है, दोबारा वो मैराडोना का एक शैडो है जिससे वो बाहर ही नहीं निकलते कि मैराडोना ने हमें अकेले 86 का वर्ल्ड कप जिता दिया था। तो अगर इसी तरह चलता रहा तो आप अर्जेंटीना को कोई मिरेकल ही बचाएगा इस वर्ल्ड कप में। अब तो
रिहान उलग से मेरा अगला सवाल अब तक के मैचों में दीगर टीमों की कारकर्दगी से मुतालिक था।
काफी क्वेश्चन मार्क है, अभी तक कोई कन्विंसिंग एज सच परफॉर्मेंस इस वर्ल्ड कप के अंदर नहीं आई फ्रॉम वन ऑफ द बिग टीम्स कि आप कह सकें कि उन्होंने ये क्लेम किया कि जी वी आर हियर टू विन द वर्ल्ड कप। काफी ज्यादा अपसेट्स भी हुए हैं, लेकिन इसके आपको ये भी क्रेडिट देना पड़ेगा जो अपोजिशन टीम्स हैं, क्वालिटी ऑफ अपोजिशन टीम्स इस वर्ल्ड कप में इतनी अच्छी है। एक दो टीमें अगर आप निकाल दें, पैनल सऊदी अरेबिया को अगर आप निकाल भी दें, बाकी जितनी भी टीम्स हैं वो हाई क्वालिटी टीम्स हैं एंड ऑन देयर डे वो किसी भी टीम को हरा सकती हैं। एक तो ये बात हो गई। तो जो वो बार बार ये बात रिपीट हो रही है कि वन ऑफ द मोस्ट ओपन वर्ल्ड कप्स है, तो मेरे ख्याल में हिस्ट्री का सबसे ओपन वर्ल्ड कप ये है, क्योंकि सारी टीम्स की क्वालिटी बहुत ज्यादा है और कोई स्टैंड आउट फेवरेट नहीं है इस वर्ल्ड कप के अंदर। जर्मनी अपना पहला मैच हारा और काफी ज्यादा इशूज नजर आ रहे हैं, लेकिन जो उनके मैनेजर हैं योकिम लोव, अगर आपको 2014 में भी याद हो तो वो स्टार्ट उनका टूर्नामेंट का, हालांकि वो मैचेस जीते थे, इतना कोई खास नहीं रहा था। एक दफा उनको अपनी स्टार्टिंग मिल जाए तो आप जर्मनी से एक्सपेक्ट कर सकते हैं कि वो टाइटल के लिए चैलेंज करेंगे। प्रॉब्लम उनको क्या आ रही है वो ये है कि 2014 के वर्ल्ड कप में और यूरोस में जो मेन उनकी डिपेंडेंसी थी वो बेस्टन श्वाइनस्टाइगर और सैमी कदीरा की मिडफील्ड पेयरिंग पे थी।
रिहान उलग से मैंने पूछा कि रोनाल्डो पिछले 3 वर्ल्ड कप में 3 गोल ही कर पाए थे, लेकिन इस बार तो उन्हें रोकने वाला कोई नजर नहीं आता।
3 वर्ल्ड कप मिला के कुछ 70 शॉट्स थी और 3 गोल थे। इस वर्ल्ड कप में उनकी 10 या 11 शॉट्स हैं तो ऑलरेडी 4 गोल कर चुके हैं। वो रनिंग ऑफ द बॉल कम कर दी है, ज्यादातर वो बॉक्स ऑक्यूपाई करते हैं, गोल स्कोरिंग पोजीशन ज्यादा आते हैं। अब उनका आप वो नहीं देखेंगे कि वो पीछे से बॉल ड्रिबल करके आगे लेके आएंगे। तो रोनाल्डो की बहुत ज्यादा जो है वो एक एफिशिएंट गेम हो चुकी हुई है, और उसमें इसका ये मतलब नहीं कि वो लेस इफेक्टिव हो गए, इसका ये मतलब वो गोल ज्यादा कर रहे हैं। वो दुनिया के सेकंड हाईएस्ट इंटरनेशनल गोल स्कोरर भी बन चुके हैं, अली दाई सिर्फ उनसे आगे हैं। तो उनका तो जब बिग स्टेज आती है तो रोनाल्डो को भी पता है कि उसने यूरो में भी अब परफॉर्म कर लिया, उसकी टीम यूरो भी जीत गई, वर्ल्ड कप एक ऐसी चीज थी जो उसकी बची थी, और उसका जो कॉम्पिटिशन है जो कि उसके दिमाग में भी है कि ही वॉन्ट्स टू बी द ग्रेटेस्ट प्लेयर ऑफ ऑल टाइम, तो उसके लिए ये एक बहुत बिग स्टेज है, तो वो दिखा रहा है कि वो कितना हंगरी है।
इस वर्ल्ड कप में पनामा और आइसलैंड दो ऐसे ममालिक हैं जिन्हें पहली मर्तबा फुटबॉल के आलमी मुकाबले में शिरकत का मौका मिला है। आइसलैंड तो खास तौर पर सबकी तवज्जो का मरकज बन गया है, लेकिन कैसे? सुनिए शफीना की जामई से।
जरा सोचें, एक मुल्क जिसकी कुल आबादी 3.5 लाख भी ना हो, यानी दुनिया के कई शहरों से भी कम आबादी हो, और वो अगर आलमी कप की धाई धूम में बाजे गाजे के साथ शामिल हो जाए तो क्या दुनिया हैरान ना होगी? जी हाँ, होगी। ये मुल्क है आइसलैंड, जो वर्ल्ड कप में शिरकत करने वाला दुनिया का सबसे छोटा मुल्क बना है आबादी के एतबार से। आइसलैंड न सिर्फ वर्ल्ड कप में पहली बार शरीक हुआ है, बल्कि उसने लियोनेल मेसी की पेनल्टी को नाकाम बनाते हुए अर्जेंटीना के खिलाफ अपना पहला मैच बराबर कर दिया। आइसलैंड की फुटबॉल की कहानी बड़ी दिलचस्प है, लेकिन इससे पहले कि ये जिक्र हो कि आइसलैंड ने वर्ल्ड कप तक रसाई कैसे हासिल की, आइसलैंंड के फुटबॉल टीम मैनेजर हाल ग्रिम्सन का जिक्र हो जाए, जो पेशे के एतबार से कोई डॉक्टर नहीं है, इंजीनियर नहीं है, फुटबॉल खिलाड़ी नहीं है, बल्कि डेंटिस्ट हैं। आ गए ना 32 बाहर? जी हाँ, डेंटिस्ट। और 2 साल पहले जब उन्हें फुल टाइम मैनेजर की जिम्मेदारी सौंपी गई तो उसके बाद भी वो पार्ट टाइम डेंटिस्ट्री से बाज ना आए, खिदमत अंजाम देते रहे। आइसलैंड के मौसमी हालात के पेश नज़र वहाँ की फुटबॉल बिल्डिंग फुटबॉल हाउसेस पर कायम हैं, जिनकी तादाद 11 है, जिनमें बाकायदा मैदान और दूसरी ज़रूरी सहूलतें मौजूद हैं। हालांकि पूरे आइस आइसलैंड में सिर्फ 21,000 के करीब रजिस्टर्ड फुटबॉल खेलने वाले हैं। आइसलैंड 4 साल पहले वर्ल्ड कप खेलने में कामयाब हो जाता, लेकिन क्रोएशिया ने उसके दांत खट्टे कर दिए थे। यूरो 2016 में आइसलैंड ने क्वालिफाइंग राउंड में हॉलैंड को 2 बार हराने के बाद फाइनल राउंड में जगह बनाई, जहां उसने इंग्लैंड को प्री क्वार्टर फाइनल में शिकस्त की सूरत में जबरदस्त झटका दिया। तहम क्वार्टर फाइनल में उसे मेजबान फ्रांस ने वैसा ही झटका दे दिया। इस आलमी कप में आने के लिए आइसलैंड ने क्वालिफाइंग राउंड में यूक्रेन, तुर्की और कोसोवो को भी मात दी है। आज से सिर्फ 6 साल पहले तक आइसलैंड की फीफा की आलमी रैंकिंग में 131वीं पोजीशन थी, लेकिन अब रूस के आलमी कप में दुनिया की 22वें नंबर की टीम की हैसियत से मौजूद है।
सैंतीसवीं हॉकी चैंपियंस ट्रॉफी कल से हॉलैंड में शुरू हो रही है, लेकिन 1978 में शुरू होने वाले इस बैन अलाक्वामी इवेंट का ये आखिरी एडिशन है। मतलब ये कि इसके बाद अब चैंपियंस ट्रॉफी मुनक्किद नहीं हुआ करेगी। पाकिस्तान ने 3 बार चैंपियंस ट्रॉफी जीती है। 1978 में जब पहली मरतबा जीती तो कप्तान इस्लाहुद्दीन थे। मैंने इस्लाहुद्दीन से पूछा कि चैंपियंस ट्रॉफी से पाकिस्तान की तवील वाबस्तगी, लेकिन अब ये टूर्नामेंट खत्म, क्या कहेंगे?
FIH को चाहिए कि इस टूर्नामेंट को हरगिज़ ख़त्म ना करें, बल्कि इस टूर्नामेंट को जारी रखें। और ये पाकिस्तान की कोशिशों के वजह से टूर्नामेंट कायम अमल में आया और उसके बाद सालों ही टूर्नामेंट होता रहा है, क्योंकि ये चैंपियंस ऑफ द चैंपियंस का टूर्नामेंट है और ये टूर्नामेंट ओलंपिक, वर्ल्ड कप, एशियन गेम्स से ज़्यादा मुश्किल टूर्नामेंट है और इसको खेलने में बहुत मज़ा आता है क्योंकि सारी टॉप की टीमें खेलती हैं। एक बार इनको फिर सोचना चाहिए, बजाय इसके कि नए टूर्नामेंट और लेकर आएँ, बजाय पुराने टूर्नामेंट्स को ख़त्म कर रहे हैं, पुराने टूर्नामेंट्स को भी जारी रखना चाहिए। और इसके अलावा वो जितने मर्जी चाहे टूर्नामेंट ले आएँ, वो ला सकते हैं, करवा सकते हैं। तो मेरी उनसे यही अपील होगी कि इस टूर्नामेंट को हरगिज़ ख़त्म ना करें।
पाकिस्तान ने आखिरी मरतबा 1994 में चैंपियंस ट्रॉफी शहबाज अहमद की क़यादत में जीती थी। मैंने शहबाज अहमद से पूछा कि क्या यादें हैं चैंपियंस ट्रॉफी की।
यादें मेरे लिए तो बहुत ज्यादा इसलिए भी हैं कि मेरा ख्याल है मैं सबसे ज्यादा चैंपियंस ट्रॉफी खेला हूँ इस मुल्क के लिए। 86 चैंपियंस ट्रॉफी जिसमें मैं डिस्कवर हुआ, जिसमें मेरा करियर स्टार्ट हुआ कराची में, जो मैं खेला हूँ मुझे आज भी याद है, जिसका गोल मैंने हसन सरदार को पास दिया कराया।
शहबाज अहमद से मैंने पूछा कि एक ऐसा टूर्नामेंट जो पाकिस्तान ने शुरू किया अब खत्म हो रहा है, क्या ये अफसोस की बात नहीं?
इनको पाकिस्तान हॉकी फेडरेशन को जरूर कॉन्फिडेंस में लेना चाहिए था इसको खत्म करने से पहले, क्योंकि ये एयर मार्शल नूर खान ने ट्रॉफी भी दी थी और इस टूर्नामेंट को इंट्रोड्यूस भी कराया था और ये पहचाना जाता था पाकिस्तान के नाम से।
पाकिस्तान के अव्वलीन क्रिकेट कमेंटेटर्स में से एक जमशेद मारकर गुज़िश्ता रोज कराची में 95 साल की उम्र में इंतकाल कर गए। पाकिस्तान की टेस्ट क्रिकेट के इब्तदाई दौर में उमर कुरैशी के साथ उनकी जोड़ी बहुत मकबूल थी। जमशेद मारकर 19 मुल्कों में पाकिस्तान के सफीर भी रहे। कुछ अरसा पहले मैंने जमशेद मारकर का इंटरव्यू किया था जो खेल के मैदान से में भी नशर हुआ था। आज पुरानी यादों को फिर से ताज़ा करने का वक्त।
गुड मॉर्निंग, स्पीकिंग टू यू from the National Stadium in Karachi on the second day of the Test match.
Jamshed Markar ne ek cricket commentary kaise shuru ki thi aur ye safar unke liye kaisa raha?
Yahan pe Radio Pakistan jab shuru hua tha to wahan pe director general the Rashid Ahmed, Rashiduddin Ahmed sahab. To wo mere ustad the school mein. Main Dehradun school mein tha, Dun school mein. Jab Pakistan shuru hua yahan pe aur cricket शुरू हुआ और कमेंट्री उस वक्त तो कुछ कमज़ोर थी क्योंकि गोरे थे। उमर कुरैशी ने शुरू किया था उनके साथ, तो रशीदुद्दीन ने मुझे फ़ोन किया कि भाई तुम तो स्कूल में क्रिकेट खेलते थे। मैंने कहा बहुत कमज़ोर, आई वाज नॉट अ गुड क्रिकेटर एट ऑल, और फिर कॉलेज में भी मैं कुछ खास नहीं कामयाब तो नहीं हुए, लेकिन उसने कहा कि वी आर लुकिंग फॉर समबडी, तो आप ये ट्राई करें।
जमशेद मारकर को एक बैट्समैन के आउट होने से बहुत डर लगता था, वो कौन थे?
हनीफ की जो बैटिंग, जब वो ज़्यादा हम तो कांपते थे कि यार अगर इसका विकेट गया तो पाकिस्तान की तरह। इम्तियाज, ग्रेट फेवरेट ऑफ माइन, मकसूद के बैटिंग, वो जो छक्का मारता था।
जमशेद मारकर ने 11 साल क्रिकेट कमेंट्री की, तो क्या उन्होंने कभी अपनी आवाज़ महफूज करके रखी?
जी नहीं, रेडियो पाकिस्तान के पास थी कुछ, और मैंने एक दो दफ़े कोशिश की कि कॉपी मिले, उनके नहीं मिले।
اسی کے ساتھ اب عبدالرشید شکور کو اجازت دیجیے.
کھیل کے میدان سے آپ سن رہے تھے عبدالرشید شکور سے, اور اس کے ساتھ ہی سیربین اختتام کو پہنچا. آج پروگرام کے ایڈیٹر تھے جاوید سومرو, پروڈیوسر تھے فراز ہاشمی, لندن میں اسٹوڈیو مینیجر تھے ڈینی کاکس, اور اسلام آباد میں اسرار الحق. سمرا فاطمہ کو اجازت دیجیے, لیکن جانے سے پہلے اہم عالمی خبروں کا خلاصہ سنیے نادیہ سلیمان سے.
انڈیا کی شمالی ریاست جھارکھنڈ میں ایک غیر سرکاری ادارے سے وابستہ پانچ عورتوں کو مبینہ طور پر اجتماعی زیادتی کا نشانہ بنایا گیا ہے. انڈیا کے نیشنل کمیشن فار ویمن کی جانب سے اس خبر کی تحقیقات کا اعلان کیا گیا ہے. انڈیا کے زیر انتظام کشمیر میں فوج اور عسکریت پسندوں کے درمیان تازہ جھڑپوں میں چار عسکریت پسند, ایک شہری اور ایک پولیس اہلکار مارے گئے ہیں. افغانستان کے جنوبی صوبے قندھار کے حکام کے مطابق طالبان نے سڑک کی تعمیر کرنے والی نجی کمپنی کے عملے کے 33 افراد کو اغوا کر لیا ہے. امریکی صدر نے دھمکی دی ہے کہ اگر یورپی یونین تجارتی لڑائی سے پیچھے نہ ہٹی تو وہ مزید یورپی مصنوعات پر نئے محصولات نافذ کر دیں گے. ادھر یورپی یونین کی جانب سے جوابی اقدام کے طور پر اعلان کردہ 2.8 ارب یورو مالیت کی امریکی مصنوعات پر نئے ٹیکسوں کا اطلاق آج سے ہوگا. یہ بی بی سی اردو سروس ہے.